नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशैभरि विभिन्न एफएम स्टेशनबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
आठौं राष्ट्रिय खेलकुद मध्यपश्चिमाञ्चलमा गर्ने घोषणा सहित सातौं राष्ट्रिय खेलकुद सकियो। 108 स्वर्ण सहित सेना पहिलो। प्रतियोगिताले खेल क्षेत्रमा थपियो नयाँ आशा।
मेन कुरा सातौं राष्ट्रिय खेलकुदले गर्दा पूर्वाधार पनि तयार भयो।
निर्धारित समयभित्र चुनाव गर्नु सरकारको प्राथमिकता भएको प्रधानमन्त्री दाहालको भनाई। संविधान संशोधन नगरी चुनाव हुन नदिने मधेसी मोर्चाको निर्णय।
गुरूङ समुदाय हर्षोल्लासका साथ तमोलोसार मनाउँदै सुदूरपश्चिममा आजै भुवा पर्व। शान्तिको कामना गर्दै काठमाडौँको टुणी खेलमा लोसारको रौन।
नेपालमा दशैं जस्तै नै हो यो। अहिले यो टुणी खेलमा चाहिँ हाम्रो गुरूङहरूले अथवा तमोहरूले चाहिँ दशैंकै जस्तो मनाएको छ।
रूसका कूटनीतिज्ञलाई फिर्ता पठाउने अमेरिकी निर्णयपछि दुई देशको सम्बन्ध चिसियो। रूसले पनि 35 जना अमेरिकी कूटनीतिज्ञलाई फिर्ता पठाउने।
र समूह विजेता बन्दै नेपाल चौथो साफ महिला फुटबलको सेमिफाइनलमा।
देवीको अङ्गहरू पतन हुने क्रममा चन्द्रागिरी मापेपछि भाल अर्थात् निधार पतन भयो र भालेश्वर महादेवको उत्पत्ति भयो। यही ठाउँबाट पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए। बुझियोस् नाति। होइन, यति राम्रो चन्द्रगिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु।
चन्द्रगिरी हिल्स लिमिटेड हुन्छ पुरा चिताएको कुरा।
विशाल र अपर्णाको जिन्दगीमा खुसियाली आयो।
म हजुरआमा भए। बधाई छ छोरा बुहारीलाई पहिलो बच्चा जन्मेकोमा।
धन्यवाद मम्मी।
अब सानी नानीको सही हेरचाह गर्नु, त्यसको लागि परिवार नियोजन गर्न सल्लाह दिन्छु।
हो मम्मी, स्वास्थ्य कर्मी दिदीले पनि यसबारे सल्लाह दिनु भइसक्यो।
धेरै खुसी लाग्यो।
अब 45 दिनभित्र परिवार नियोजनको कुनै एक अस्थायी साधन अप्नाउनु पर्छ।
हाम्रा बच्चाको उज्जवल भविष्यको लागि
स्मार्ट दम्पति
परिवार नियोजन स्मार्ट पञ्च जीवन सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौं पूरा खबर। शुरूमा सातौं राष्ट्रिय खेलकुद सम्बन्धी प्रसंग। आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चलमा गर्ने घोषणा गर्दै सातौं राष्ट्रिय खेलकुद आज सकिएको छ। धरानमा प्रतियोगिताको समापन गर्दै 2075 सालमा हुने आठौं राष्ट्रिय खेलकुदका लागि झण्डा हस्तान्तरण गरिएको हो। नौं राष्ट्रिय खेलकुद भने 2077 सालमा मध्यमाञ्चलमा आयोजना हुने भएको छ। उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक रूपमा खेलकुद प्रतियोगिताको समापन गर्नुभएको हो। खेलकुद मन्त्री दलजीत श्रीपालीले प्रतियोगिता सफलतापूर्ण सम्पन्न भएको भन्दै सरकार खेलकुद क्षेत्रको विकासका लागि गम्भीर रहेको बताउनु भएको छ। प्रतियोगितामा आज पुरूष फुटबल र क्रिकेटको उपाधि सशस्त्रको एपीएफ क्लबले जितेको छ। फुटबलमा एपीएफले सेनालाई 1-0 हराएको हो। यस्तै क्रिकेटमा एपीएफले प्रस्तुत गरेको 122 रनको लक्ष्य पछ्याएको नेपाली सेना 17 ओभर 4 बलमा 72 रनमा सीमित भएपछि एपीएफले 49 रनको जित हात पारेको हो। प्रतियोगिता अन्तर्गत मध्यमाञ्चललाई 33 रनले हराउँदै नेपाल प्रहरीले काँस्य पदक जितेको छ।
प्रतियोगिताको पदक तालिकामा विभागीय टोलीले वर्चस्व कायम गरेको छ। प्रतियोगितामा 108 स्वर्ण, 61 रजत र 43 काँस्य गरी 212 पदक जित्दै नेपाली सेना शीर्ष स्थानमा रह्यो। यसै गरी सशस्त्र प्रहरीले 47 स्वर्ण जित्दै दोस्रो स्थान हात पारेको छ। 40 स्वर्ण जितेको नेपाल प्रहरी तेस्रो स्थानमा रह्यो भने मध्यमाञ्चल 31 स्वर्ण सहित चौथो स्थानमा रहन सफल भयो। प्रतियोगितामा मध्यपश्चिमाञ्चलले 8 स्वर्ण, पश्चिमाञ्चलले 7 स्वर्ण, पूर्वाञ्चलले 6 स्वर्ण र सुदूरपश्चिमाञ्चलले 4 स्वर्ण जितेका छन्। 294 स्वर्ण, 294 रजत र 471 काँस्य गरी 1035 पदकका लागि विभिन्न खेलमा प्रतिस्पर्धा भएको थियो।
पुस 7 गते मोरङको विराटनगरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको 7 राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिएको छ। 31 करोड़ भन्दा बढ़ी खर्च गरी पूर्वका विभिन्न जिल्लामा भएको प्रतियोगिताले केही प्रतिभावान खेलाड़ीलाई जन्माएको छ भने केही खेलाड़ीले राष्ट्रिय कीर्तिमान समेत बनाएका छन्। फितलो व्यवस्थापन, कमजोर भौतिक पूर्वाधार र विवादका बीच सम्पन्न प्रतियोगिताले नेपाली खेल क्षेत्रलाई भने केही आशा जगाएको छ। सुनसरीको धरानमा भएको समापन कार्यक्रम हेरेपछि उज्यालो सहकर्मी सुमन पुरीको रिपोर्ट।
आगामी 2 वर्षमा 8 राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिममा गर्ने उद्देश्यका साथ 7 राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन भएको छ। युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाली र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले खेलकुद विकास समिति मध्यपश्चिमका अध्यक्ष भीमप्रसाद ओलीलाई झण्डा हस्तान्तरण गरेर प्रतियोगिता समापन भएको घोषणा गरियो। समापन कार्यक्रममा सहभागी हुन उपराष्ट्रपति नन्दबहादुर पुन समेत आउनुभएको थियो। समापन कार्यक्रममै आफू पनि कुनै बेलाको खेलाड़ी भएको बताउँदै उपराष्ट्रपतिले नियमित रूपमा राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न र भौतिक पूर्वाधारको विकास गर्न आग्रह गर्नुभयो।
विगतबाट शिक्षा लिँदै निर्धारित समयमा राष्ट्रिय खेलकुदको आयोजना गर्न सकेनौ भने भावी पुस्ताले हामीलाई धिक्कार्न सक्दछ। यसतर्फ हामी सबै सचेत रहन जरुरी छ। हाम्रो खेलकुद पूर्वाधारहरू कमजोर छन्, पूर्वाधारका विकास अनिवार्य छ। हाम्रा खेलाडीहरू खाली खुट्टा त दौडेलान्, तर दौडिने ठाउँ नै नभएपछि कसरी दौडिने? म खेलकुद पूर्वाधार निर्माणतर्फ ध्यान दिन सबै पक्षको विशेष ध्यानाकर्षण गराउन चाहन्छु।
प्रतियोगिता शुरू हुनुभन्दा अगाडिदेखि नै पूर्वाञ्चलमा हुने 7 राष्ट्रिय खेलकुद प्रतियोगिताको व्यवस्थापन र खेल मैदान उच्च स्तरको भएको राखेपरा मन्त्रालयको दावी थियो। तर मैदानमा देखेका समस्या र खेलाड़ीको विरोधपछि समापन कार्यक्रममा भने युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले प्रतियोगिता सञ्चालन गर्न समस्या भएको स्वीकार गर्नुभयो।
अप्ठ्यारोहरूलाई पार गर्दै फेरि एउटा नयाँ इतिहास रच्न सफल भएका छौँ। हाम्रो कानमा धेरै जिम्मेवारीहरू छन्। 7 राष्ट्रिय खेलकुद प्रतियोगिता हामी सम्पन्न गरेका छौँ। केही कमी कमजोरको बावजुद पनि खेलाडीहरूको बीचमा पर्न गएका केही असुविधा प्रति म सरी भन्न चाहन्छु।
7 राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन कार्यक्रमलाई अविस्मरणीय बनाउनका लागि कार्यक्रममा विभिन्न जात जातिका सांस्कृतिक झाँकी र गीत संगीत प्रस्तुत गरियो। दुई वर्षमा सम्पन्न गर्ने बाचाका साथ 6 राष्ट्रिय खेलकुद प्रतियोगिता सुदूरपश्चिमाञ्चलमा समापन गरिएको थियो। पटक पटक मिति सर्दै 6 वर्षपछि भए पनि पूर्वाञ्चलमा 7 राष्ट्रिय प्रतियोगिता सम्पन्न गरिएको छ। यसले खेल क्षेत्रका केन्द्रीकृत भौतिक संरचनाको मोपसम्म समेत विस्तार र निर्माण गर्न सहयोग पुगेको छ। राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भनेर इटहरी, विराटनगर, धरान लगायतका शहरमा थुप्रै भौतिक संरचना बनेका छन्। यसले यहाँको खेल र खेलाड़ीको विकासमा सहयोग पुग्नेछ। त्यसमाथि प्रतियोगिताले पूर्वाञ्चलको व्यापार व्यवसायमा समेत फाइदा पुगेको छ। होटल व्यवसाय संघ इटरीका अध्यक्ष अनुरोध थापा,
तपाईँको यत्र 700-800 खेलाडीहरू आउने बस्ने होइन, यो सबै अब इन्टरनल टुरिज्ममा पनि धेरै सपोर्ट गरेको छ र यो खेलकुदको कारणले गर्दाखेरि यत्रो पूर्वाधारहरू पनि तयार भएका छन् भनौँ, अब रोजगार पनि पाएका छन्, सबैतिरका व्यवसायहरू यसमा चाहिँ अब आबद्ध हुन पाएका छन्। मेन कुरो 7 राष्ट्रिय खेलकुदले गर्दा पूर्वाधार पनि तयार भयो। अब जस्तो अब यहाँ अहिले तपाईँको हेर्नुहोस् अब कबड हल बनिरहेछ यहाँ होइन, त्यसपछि तपाईँको ताइक्वान्डोको इन्डोर सम्भवत अब नेपालमै पहिलोचोटि बन्दैछ यहाँ। अब यसमा सबै व्यवसायहरू इटाभट्टावालादेखि लिएर ट्रिपरवालादेखि लिएर सबै खालका मान्छेहरू त इन्भल्भमेन्ट छँदैछ, तर पूर्वाधार पूर्वाञ्चलमा सबैभन्दा राम्रो चाहिँ बन्दैछ।
7 राष्ट्रिय खेलकुद प्रतियोगिता त सम्पन्न भएको छ, तर यसले यस्ता महत्वपूर्ण प्रतियोगिता आयोजना गर्न भने धेरै कुराको पाठ सिकाएको छ। 7 राष्ट्रिय खेलकुदको कमजोरीबाट सिकेर सरकारवाला निकायले आगामी दिनको योजना बनाउन सके नेपाली खेल क्षेत्रले ठूलो फड्को मार्न सक्ने सम्भावना छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्धारित समयभित्र चुनाव सम्पन्न गर्न सरकारले प्राथमिकता दिएको बताउनु भएको छ। संविधानप्रति सबै क्षेत्र र वर्गको अपनत्व हुनुपर्ने भन्दै प्रधानमन्त्री दाहालले संविधानलाई सर्वस्वीकार्यता र अपनत्व गराउँदै चुनाव सम्पन्न गर्न सरकार केन्द्रित रहेको बताउनुभयो। तमु लोसारको उपलक्ष्यमा आज टुडीखेलमा भएको कार्यक्रममा सम्बोधन गर्दै उहाँले राष्ट्रिय एकताले मात्रै सबै जात जातिका पहिचान र अधिकारलाई बलियो पार्न सकिने बताउनुभयो। जातले भन्दा विचारले उत्पीड़ित नागरिकका अधिकार स्थापित गर्नुपर्नेमा जोड़ दिँदै प्रधानमन्त्री दाहालले आफूले उत्पीड़ित वर्गका पहिचान र अधिकार स्थापना नभएसम्म राजनीतिक लड़ाई लड़िरहने पनि बताउनुभयो।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन नगरी चुनाव हुन नदिने निर्णय गरेको छ। हिजो र आज बसेको मोर्चाको बैठकले आफ्ना माग सम्बोधन हुने गरी सरकारले ल्याएको संशोधन प्रस्ताव पारित नभएसम्म चुनाव हुन नदिने भएको हो। तीन ठूला दलले स्थानीय चुनाव गर्ने सैद्धान्तिक सहमति गरेपछि मोर्चा त्यसको विपक्षमा उभिएको हो। संविधान संशोधन नगरी निर्वाचन गर्दा द्वन्द निम्तने भन्दै आफूहरू चुनावको विपक्षमा उभिने निर्णय गरेको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो। यस्तै मोर्चाले चुनावको विरोधमा पुस 18 गते जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने निर्णय पनि गरेको छ। मोर्चाले पुनर्संरचना आयोगको प्रतिवेदन संविधान सम्मत नभएको भन्दै अस्वीकार गर्ने बताएको छ।
यस्तैबीच संविधान संशोधन र संसदको गतिरोधबारे कांग्रेसले मधेसी मोर्चासँग छलफल गरेको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा संशोधन प्रस्ताव टेबल गर्ने विषयमा कुराकानी भएको तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले जानकारी दिनुभयो। बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाली संसदको गतिरोध खुलाउने विषयमा एमालेसँग छलफल भइरहेकाले प्रस्तावलाई स्वीकार गर्न आग्रह गर्नुभएको थियो। जवाफमा मोर्चाले परिमार्जन आवश्यक रहेको भन्दै सम्बोधन नगरी चुनावमा नजान माग गरेको यादवले जानकारी दिनुभयो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च, कमाई कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, काम के हो बसै कहाँ हो, के हुन्छु बिदा, सबै कुरा प्रष्ट हुनु नराखी दुविदा। विदेश जाँदा बुझेर जानु, धोका ठाकर कसैले नखानु, धोका ठाकर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
विशाल र अपर्णाको जिन्दगीमा खुसियाली आयो।
म हजुरआमा भए। बधाई छ छोरा बुहारीलाई पहिलो बच्चा जन्मेकोमा।
धन्यवाद मम्मी।
अब सानी नानीको सही हेरचाह गर्नु, त्यसको लागि परिवार नियोजन गर्न सल्लाह दिन्छु।
हो मम्मी, स्वास्थ्यकर्मी दिदीले पनि यसबारे सल्लाह दिनु भइसक्यो,
धेरै खुसी लाग्यो।
अब 45 दिनभित्र परिवार नियोजनको कुनै एक अस्थायी साधन अप्नाउनु पर्छ
हाम्रा बच्चाको उज्जवल भविष्यको लागि।
स्मार्ट दम्पति
परिवार नियोजन, स्मार्ट पञ्च जीवन, सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
नेपाल टेलिकम, नेपाल टेलिकम, सबको घर घर भित्र पर्छ, सबको मन मन भित्र पर्छ, नेपाल टेलिकम, नेपाल टेलिकम।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले 8 राष्ट्रिय खेलकुद मध्यपश्चिमाञ्चलमा गर्ने घोषणासहित 7 राष्ट्रिय खेलकुद सकियो, निर्धारित समयभित्र चुनाव गर्नु सरकारको प्राथमिकता भएको प्रधानमन्त्री दाहालको भनाई, संविधान संशोधन नगरी चुनाव हुन नदिने मधेसी मोर्चाको निर्णय लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। गुरूङ समुदायले आज तमुह लोसार पर्व मनाएका छन्। बाँदर वर्गलाई विदाई गरी चरा वर्गलाई स्वागत गरेर तमुह लोसार पर्व मनाइएको गुरूङ समाजका अध्यक्ष रेशम गुरूङले जानकारी दिनुभयो। लोको अर्थ वर्ष र सारको अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई तमुह लोसार भनिएको हो। देशका अरू ठाउँमा जस्तै काठमाण्डुको टुडी खेलमा पनि गुरूङ जातिका सांस्कृतिक पहिचान झल्किने वेशभूषा, नाचगान प्रदर्शनीसँगै खाना महोत्सव गरेर नयाँ वर्ष मनाइयो। टुणीखेलमा भएको विशेष कार्यक्रम हेरेपछि मदन पौड्यालको रिपोर्ट।
काठमाडौँ
काठमाडौँको टोली खेलमा भेला हुनुअघि विभिन्न ठाउँबाट झाँकी र बाजा गाजा सहित र्याली निकालिएको थियो। गुरुङ समुदायका युवा युवती बाल बालिका र वृद्ध वृद्धा पनि आफ्नो मौलिक भेषभूषामा सजिएका थिए। शिरबन्दी मखमली चोली पटुकी छिटको गुन्यु मजेत्रो र गरगहनामा सजिएका उनीहरू विशेष कार्यक्रममा सहभागी भए। लमजुङ गोरखा तनहुँ स्याङ्जा मनाङ कास्की पर्वत लगायतका जिल्लाबाट आएर काठमाडौँमा बसोबास गर्ने गुरुङ समुदायले समूह समूहमा आआफ्नै झाँकी प्रस्तुत गरे। परम्परागत पोसाकमा सजिएका गुरुङ समुदायको नाचगान र झाँकी अरू समुदायले पनि बडो चाख मानेर हेरिरहेका थिए। घाटु सोरठी गुरुङ कला संस्कृति र मौलिक चुड्कामा कौडा नाच र गीतका भाका गुन्जिदा टुडी खेल उल्लासमय बनेको थियो। छारको दिन आफन्त र साथीभाइ एक ठाउँमा भेला भएर मिठा परिकार खाने र नाचगान गर्ने गरिन्छ। आजदेखि प्रहलो अर्थात बाँदर वर्ष सकिएर च्यालो अर्थात चरा वर्ष शुरू भएको छ। चरालाई शान्तिको प्रतीक मानिने भएकाले आजदेखि शान्तिमय समय शुरू भएको खुसियालीमा सामूहिक भोज एवं नाचगान गरेर नयाँ वर्षको स्वागत गरिएको हो भन्नुहुन्छ लोछार मूल आयोजक समितिका अध्यक्ष टेकबहादुर गुरुङ।
पिता पुर्खाहरूले यो चराको अथवा यो जनावरको वर्ग मिलाएर उनीहरूले चाहिँ अब त्यतिखेर पढे लेखेको थिएन अनि त्यो गर्नु भएर छ। यसको चाहिँ मुख्य कुरा चाहिँ अब हामीले नेपालमा दसैँ जस्तै नै हो यो। अहिले यो टुडी खेलमा चाहिँ हाम्रो गुरुङहरूले अथवा तमुहरूले चाहिँ दसैँकै जस्तो मनाएको छ।
कार्यक्रममा प्रधानमन्त्री सहित अन्य राजनैतिक दलका नेताहरू पनि सहभागी थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले गुरुङ जातिको पर्व तमु लोछार मनाउन सरकारबाट दिँदै आएको सहयोग रकम दोब्बर पार्ने घोषणा गर्नुभयो। त्यसै त रमझम भएको टोली खेलको लोछार प्रधानमन्त्रीको घोषणाले झनै उल्लासमय बन्यो।
म के भने महासचिवजीले भन्नुभयो पोहोर यति लाख दिया थिए हामीलाई, अब प्रचण्डले कति दिन्छ भन्नुभयो, म डबल दिन्छु।
सुदूरपश्चिममा भुवा पर्व शुरू भएको छ। तीन दिन मनाइने यो पर्व बाजुरा बझाङ अछाम लगायत सुदूरपश्चिम र मध्यपश्चिम सँगै भारतको उत्तराखण्डमा पनि मनाउने गरिन्छ। त्रेतायुगमा पाण्डुका छोरा पाण्डव र धृतराष्ट्रका छोरा कौरव बीच कुरूक्षेत्रको लडाई पाण्डव जितेपछि खुसियाली मनाएको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ। यस्तै सुदूरपश्चिमाञ्चलमै आज पुसे पन्ध्र मनाइँदैछ। डोटेली लोक संस्कृतिको मौलिक पहिचान बोकेको यो पर्वमा गाउँको एक घरमा भेला भई आगो तापेर रातभर जागराम बस्ने, जागराम बसेका बेला तरूल पिडालु सक्खरखण्ड लगायतका कन्दमूलका साथै मीठा परिकार खाने र लोक एवं दन्त्यकथा सुन्ने सुनाउने चलन छ। पुष पन्ध्र गतेको राति सबैभन्दा लामो हुने विश्वासमा यो पर्व मनाउने गरिएको हो।
अपरमादी जलविद्युत आयोजनाबाट उत्पादन भएको 12.5 मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। कास्कीको सिल्दुजुरे 9 बाहुन डाँडामा निर्माण भएको अपरमादी जलविद्युत आयोजनाको ऊर्जा मन्त्री जनार्दन शर्माले आज उद्घाटन गर्नुभयो। आयोजनाको उत्पादन क्षमता 25 मेगावाट मध्य आजदेखि एउटा टर्बाइन सञ्चालन गरेर 12.5 मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका कोअर्डिनेटर राजकुमार बरालले जानकारी दिनुभयो। आयोजनाबाट उत्पादन गरिएको बिजुली लेखनाथ नगरपालिका स्थित सबस्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। आयोजना झण्डै 5 अर्ब 28 करोड़ रूपियाँको लागतमा निर्माण सक्ने लक्ष्य राखिए पनि भूकम्प नाकाबन्दी लगायत कारणले लागत बढ़ेर 7 अर्ब रूपियाँ पुगेको आयोजनाले बताएको छ। लागतमध्ये आयोजनाका कार्यकारी अध्यक्ष विजय मल्लको 20 र चाइना 3 गर्जेज कर्पोरेशनको 80% लगानी छ। अपरमादीको निर्माण 2069 सालको पुसदेखि शुरू गरिएको थियो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोशिशमै जाउँ।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन,
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था,
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था,
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिस शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 4107007, 98511-72194,
4107007, 98511-72194।
हामी सबै जुटौ,
पुनर्निर्माणमा अघि बढौ,
भूकम्प थ्याग्ने घर बनाऊ, सधैँको लागि ढुक्क बनाऊ,
सार्वजनिक हितका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण।
व्यालीमा यस पालीको खास दैनिक 6 घण्टाको कोरियन क्लास, जानेर मात्र हुँदैन, हुनै पर्छ पास, नत्र भने पैसा र परिश्रमको हुन्छ सत्यनाश। विगत 8 वर्षको लामो अनुभव, अनुसन्धान र सफलता पश्चात कोरियन भाषा परीक्षामा हुने अत्यन्त कडा प्रतिस्पर्धामा विद्यार्थीको सफलतालाई सुनिश्चित गर्न दैनिक 6 घण्टाको विशेष तयारी कक्षा सञ्चालन भइरहेको जानकारी गराउँदछौ। साथै शाखा अधिकृत, नाक्सुब्बा, खरिदार, बैंक र शिक्षक सेवा आयोगको तयारी कक्षाहरू समेत सञ्चालन भइरहेका छन्। सम्पर्क केतुपुर भ्याली इन्स्टिच्युट, नियर केतुपुर गेट, नयाँ बजार, काठमाडौँ। फोन 01433-2509-98494-21216 र पुतली सडक, काठमाडौँ, वे टु दिल्ली बजार। फोन 01442739।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। बानेश्वरमा सरकारी गाडीमा आगजनी भएको छ। आज दिउँसो पार्किङमा राखिएको स्थानीय विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका प्रमुख किशोर साक्येले प्रयोग गर्ने BA2J1392 नम्बरको गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ। गाडीमा आगो लगाएर भागेकाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
महोत्तरी सदरमुकाम जलेश्वरमा चिसोले कठ्याङ्ग्रिएर राजेन्द्र शाह तेलेको ज्यान गएको छ। चिसो हावा र शीतलहरका कारण आफ्नै पसलमा फलफूल बेच्दै गरेका शाहको कठ्याङ्ग्रिएर ज्यान गएको प्रत्यक्षदर्शी श्याम चौधरीले जानकारी दिनुभयो। कठ्याङ्ग्रिएर अचेत भएका उनको उपचारका लागि जनकपुर अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो।
गोर्खामा गुरूकुलमा भर्ना हुने विद्यार्थी बढ़ेका छन्। चितवन, बाजुरा, मुगु र कालीकोटका 17 जना विद्यार्थी अध्ययनरत गुरूकुलमा अरू जिल्लाबाट पनि भर्ना हुन आउनेको संख्या बढ़ेको गुरूकुलका अध्यक्ष मोहनलाल श्रेष्ठले बताउनुभयो। तर पर्याप्त भौतिक पूर्वाधार र शिक्षक दरबन्दी कम हुँदा भर्ना लिन नसकिएको उहाँले बताउनुभयो। गुरूकुलमा संस्कृत भाषा र सनातन वैदिक धर्मका बारेमा शिक्षा दिइन्छ।
सड़कको अवस्थाबारे जानकारी दिन मेरो सड़क नामको मोबाइल एप्लिकेशन सञ्चालनमा आएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय व्यवस्था मन्त्रालयले सड़क बोर्ड नेपालसँगको सहकार्यमा मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याएको हो। एप्लिकेशनको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले उद्घाटन गर्नुभयो। सड़क मरमत भइरहेको वा हुने ठाउँको बारेमा जानकारी नहुँदा नागरिकले शास्ति बिहोरिरहनु परेकाले एप्लिकेशन सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो। एप्लिकेशन मार्फत सड़क सम्बन्धी उजुरी र गुनासो पनि गर्न सकिनेछ।
बैतडीमा जिल्ला विकास समितिले प्राविधिक खटाएर योजनाको सम्झौता गर्ने तयारी गरेको छ। चालू आर्थिक वर्षमा जिल्लाका 6 ठाउँमा प्राविधिक राख्ने र त्यही ठाउँमा योजनाको सम्झौता गर्ने स्थानीय विकास अधिकारी खेमराज विष्टले जानकारी दिनुभयो। जीविसले मेलौलीमा केन्द्र राखेर शर्माली, उदयदेव, महाकाली, पञ्चेश्वर, कुलाउ, आमचोरा, विशालपुर, मेलौली, शिवनाथ, महारुद्र र सलेना गाविसमा सञ्चालन हुने योजनालाई प्रभावकारी बनाउनेछ।
2 हप्ता अघि श्रीमानको कुटपिटबाट घाइते भएकी उदयपुरकी सरिता मोतेका बालबच्चाको बिजोग भएको छ। भलाए डाँडा गाविसकी सरितालाई श्रीमान जीवनले पुष 1 गते मरणासन्न हुने गरी कुटपिट गरेका थिए। कुटपिटका कारण गम्भीर घाइते भएकी सरिताको विराटनगरको नोबेल अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। सरितालाई कुर्न सासू ससुरा विराटनगर गएपछि चार महिनाकी छोरीसहित दुई बालबच्चाको विचल्ली भएको हो। सरिताका श्रीमान जीवनलाई प्रहरीले पक्राउ गरेको छ।
इलामको महामाईमा करेन्ट लागेर पलासेका 22 वर्षीय दिनेश लावतीको ज्यान गएको छ। स्थानीय महामाई एक सेतीखेरको माइखोलामा जेनेरेटरबाट करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर लावतीको ज्यान गएको स्थानीय चन्द्र लामाले जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ।
चौथो महिला साफ च्याम्पियनशीपमा नेपालले श्रीलंकालाई हराएर समूह विजेता बन्दै सेमी फाइनलमा प्रवेश गरेको खबर उज्यालो अनलाइनमा पढेर सन्तु लिम्बुले लेख्नु भएको छ। बधाई छ हाम्रो चेलीहरूलाई, अबको खेलमा पनि सफलता मिलोस्, शुभकामना।
चन्द्रचुण्डलीले पनि सोचे अनुसारको प्रदर्शन नभए पनि राम्रो खेल खेलेको र अब उपाधि जित्न अझै राम्रो खेल खेल्न शुभकामना दिनुभएको छ।
आज काठमाडौँको बानेश्वरमा सरकारी गाड़ी जलाएको सन्दर्भमा अर्पणले ट्वीट गर्नुभएको छ, जुनसुकै बहाना वा स्वार्थमा सरकारी वा निजी सम्पत्तिको क्षति गर्नु भनेको हाम्रै क्षति हुनु हो, दोषीलाई कारवाही होस्।
हिजोको नेपाल दर्पणमा दीक्षान्त समारोहमा देखिएको विकृति सुनेर सुदीप नगरकोटी फेसबुकमा लेख्नुहुन्छ, केही छेडको लागि सम्मानित पोशाक लगाउनुको उद्देश्य हो फोटो खिच्नु, सेल्फी खिच्यो अनि फेसबुकमा अपलोड गर्यो, पटक पटक लाइक र कमेन्ट कति आयो भन्दै हेर्दै बस्दै दीक्षित हुनुको अर्थ बुझौं।
सन्तोष श्रेष्ठ क्षितिज फेसबुकमा लेख्नुहुन्छ, हरेक वर्ष 50,000 भन्दा धेरै विद्यार्थी दीक्षान्तका लागि योग्य हुन्छन्, जसको अर्थ हामी शिक्षित विद्यार्थी देशका लागि केही गर्न योग्य हुन्छौं भन्ने पनि हो। तर प्रभावकारी नीति नभन्दा हरेक वर्ष देशका प्रतिभा पलायन हुने अवस्था छ। देशको शासन चलाउने सबै नेताले यही शक्तिलाई उपयोग गरे पक्कै देश विकास हुने थियो।
विचारका लागि तपाईंलाई धन्यवाद। तपाईं पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईंका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र सजना तिमल सिन्हा। अब विदेशका खबर। अमेरिकाले राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको भन्दै रूसी कूटनीतिज्ञलाई अमेरिका छाड्न निर्देशन दिएपछि दुई देशबीचको सम्बन्धमा तिक्तता आएको छ। अमेरिकाको यो निर्णयपछि रूसका परराष्ट्र मन्त्रीले राष्ट्रपति भ्लादिमिर पुटिनलाई अमेरिकी कूटनीतिज्ञलाई पनि निष्कासन गरी जस्तालाई तस्तै जवाफ दिन गरेको अनुरोध पुटिनले अस्वीकार गर्नुभएको छ। पुटिनले कूटनीतिज्ञ निष्कासन गर्नु समाधान नभएको भन्दै गैर जिम्मेवार निर्णय नगर्ने बताउनुभयो। रूसी कूटनीतिज्ञलाई 72 घण्टाभित्रै अमेरिका छाड्न निर्देशन दिइएको केही समयपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले आफ्नो प्रतिक्रियाले अमेरिकाले असहज परिस्थितिको सामना गर्नुपर्ने बताएका थिए। अमेरिकाका राष्ट्रपति बराक ओबामाले गएको नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टन हार्नुमा रूसको हात रहेको आरोप लगाउँदै आउनुभएको छ। तर रूसले भने आरोपको खण्डन गर्दै आएको छ। अमेरिकाले राष्ट्रपतीय चुनावमा रूसले इमेल ह्याक गरेको भन्दै उमाथि थप प्रतिबन्ध लगाउने तयारी समेत गरेको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। नेपाल चौथो साफ महिला च्याम्पियनशीपमा समूह ए को विजेता बन्दै सेमी फाइनल प्रवेश गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई 1-0 हराउँदै नेपाल सेमी फाइनलमा पुगेको हो। भारतको सिलगढ़ीमा रहेको कञ्चनजंघा रंगशालामा भएको खेलको 87 मिनटमा श्रीलंकाका खेलाड़ीले आत्मघाती गोल गरेपछि नेपालले आजको खेल जितेको हो। पहिलो खेलमा भूटानलाई 8-0 र दोस्रो खेलमा मालदिव्सलाई 9-0 हराएको नेपालले अब सेमी फाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आठौं राष्ट्रिय खेलकुद मध्यपश्चिमाञ्चलमा गर्ने घोषणा सहित 7 राष्ट्रिय खेलकुद सकियो। 108 स्वर्ण सहित सेना पहिलो। प्रतियोगिताले खेल क्षेत्रमा थप्यो नयाँ आशा।
निर्धारित समयभित्र चुनाव गर्नु सरकारको प्राथमिकता भएको प्रधानमन्त्री दाहालको भनाई। संविधान संशोधन नगरी चुनाव हुन नदिने मधेसी मोर्चाको निर्णय।
गुरूङ समुदाय हर्षोल्लासका साथ तमु ल्होसार मनाउँदै सुदूरपश्चिममा आजै भुवा पर्व। शान्तिको कामना गर्दै काठमाडौँको टुणी खेलमा ल्होसारको रौनक।
रूसका 35 एकजना कूटनीतिज्ञलाई फिर्ता पठाउने अमेरिकाको निर्णय। अमेरिकी कूटनीतिज्ञलाई पनि फिर्ता पठाउनुपर्ने रूसका विदेश मन्त्रीको प्रस्ताव राष्ट्रपति पुटिनद्वारा अस्वीकार।
र समूह विजेता बन्दै नेपाल चौथो साफ महिला फुटबलको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै रुबिना श्रेष्ठ र सुनिता पहरी पनि बिदा हुन्छौ। नमस्कार।